بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین. یہ ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئرز چینل ہے. آج اکتوبر کی 4 اور محرم الحرام کی 13 تاریخ ہے. پروگرام پیش خدمت ہے عالمی منظر نامہ. میں ہوں آپ کا میزبان صہیب بن نور. اور میرے ساتھ اس وقت اسٹوڈیو میں تشریف فرما ہیں سینئر صحافی اور معروف تبزہ نگار جناب تزین اختر صاحب.
السلام علیکم سامعین.
جی سامعین، عالمی منظر نامہ پروگرام میں ہم آپ کو خوش آمدید کہتے ہیں، اور عالمی منظر نامہ پروگرام میں ہم آپ کو ملکی اور بین الاقوامی خبروں سے نہ صرف آگاہ کرتے ہیں بلکہ اپنے اسٹوڈیو میں موجود ماہرین کی آراء و تجاویز سے بھی آگاہ کیا جاتا ہے. اپنے پروگرام کا باقاعدہ آغاز کرتے ہیں اور آج کے اہم موضوعات آپ کو بتاتے چلتے ہیں. وزیراعظم شاہد خاقان عباسی نے وزارت تجارت کو برآمدات کے فروغ کے لیے نئی پالیسی وضع کرنے کی ہدایت کی ہے. پاکستان نے سرجیکل اسٹرائکس کی بھارتی دھمکیوں کے حوالے سے بھارت کو خبردار کیا ہے ڈاکٹر ملیحہ لودھی. فوجی عدالتوں سے سزا پانے والے 3 دہشت گردوں کو پھانسی دے دی گئی. پاکستان نے اقوام متحدہ پر زور دیا ہے کہ بغیر رونگیا مسلمانوں کے مسائل کو ترجیحی بنیادوں پر حل کرے. روہنگیا مسلمانوں کے بحران کے لیے امدادی تنظیموں نے اگلے 6 ماہ کے لیے 43 کروڑ ڈالرز مانگ لیے. عراقی حکومت نے آزادی ریفرنڈم کے جواب میں کرد علاقے پر مزید سخت پابندیاں عائد کر دیں. صدر ڈونلڈ ٹرمپ نے وزیر خارجہ ٹیلرسن کے بیان پر تنقید نہیں کی، البتہ کوریائی صدر کم جونگ ان پر دباؤ بڑھایا ہے پینٹاگون چیف. اسپین کے شاہ نے کاتلان کی آزادی کے ریفرنڈم کو مسترد کر دیا. اور سامعین، اس کلاب پروگرام میں شامل کریں گے مختصر سی قومی اور بین الاقوامی خبریں بھی. جی سامعین، موضوعات کی تفصیل کی جانب بڑھیں گے، لیکن یہاں پہ وقت ہوا ہے چھوٹے سے بریک کا. واپس آتے ہیں بریک کے بعد، ہمارے ساتھ ہی رہیے گا.
دنیا بھر میں ہونے والے کھیلوں کے اہم مقابلے، کھیل کے میدان سے تازہ ترین خبریں، نامور کھلاڑیوں سے ملاقاتیں، اور کھیلوں کی دنیا سے تعلق رکھنے والی وہ تمام خبریں جو آپ جاننا چاہتے ہیں، سنیے پروگرام اسپورٹس ورلڈ روزانہ 4:05 سے 5 تک، صرف نیوز اینڈ کرنٹ افیئرز چینل ریڈیو پاکستان اسلام آباد سے. تو سننا مت بھولیے پروگرام اسپورٹس ورلڈ.
جی سامعین، ویلکم بیک. پروگرام آپ سن رہے ہیں عالمی منظر نامہ. میں ہوں آپ کا میزبان صہیب بن نور، اور میرے ساتھ اسٹوڈیو میں تشریف فرما ہے سینئر صحافی اور معروف تجزیہ نگار جناب تزین اختر صاحب. اور سامعین، آج کا سب سے اہم موضوع ہے، وزیراعظم شاہد خاقان عباسی نے وزارت تجارت کو ہدایت کی ہے کہ وہ برآمدات بڑھانے کے لیے پرکشش مراعات کی پیشکش کرے. اسلام آباد میں ایک اجلاس کی صدارت کرتے ہوئے انہوں نے وزارت سے کہا کہ وہ اقتصادی رابطہ کمیٹی کو حتمی تجاویز پیش کرے. اور اجلاس میں وزیراعظم کے برآمدات پیکج کے اثرات کا جائزہ لیا گیا، اور گزشتہ 3 ماہ کے دوران ملکی برآمدات میں 10% سے زائد اضافے پر اطمینان کا بھی اظہار کیا گیا. اور تزین اختر صاحب، اس حوالے سے میں جانوں گا آپ کی رائے کہ وہ کون سے ایسے اقدامات ہوں گے کہ برآمدات کی حوصلہ افزائی ہو، اور زیادہ سے زیادہ کس قسم کی مراعات کی پیشکش تاجروں کو کی جا سکتی ہے تاکہ وہ زیادہ سے زیادہ برآمدات کر سکیں.
جی بالکل، سب سے پہلی بات تو یہ ہے کہ کسی ملک کی اقتصادی ترقی کے جو انڈیکیٹرز ہوتے ہیں ان میں درآمدات اور برآمدات کو بہت اہمیت حاصل ہوتی ہے، اور اگر آپ کی درآمدات یعنی امپورٹس زیادہ ہیں اور برآمدات یعنی ایکسپورٹس کم ہیں تو اس کا مطلب ہے کہ آپ کی معاشی حالت جو ہے وہ کمزور ہے. یہ اللہ تعالیٰ کا شکر ہے کہ پاکستان گزشتہ مہینوں اور برسوں میں جتنے بھی بحرانوں سے گزرا ان میں ہماری جو اقتصادی ایک صورتحال ہے وہ اتنی زیادہ خراب نہیں ہوئی. اور یہاں یہ بھی میں حوالہ دیتا چلوں کہ جب گزشتہ برسوں میں جب دنیا بھر میں ایک اقتصادی بدحالی کی لہر چلی تھی، اور اس میں آپ کو یاد ہوگا امریکہ سے ملائیشیا تک بہت سی کمپنیاں زوال پذیر ہو گئیں، اور امریکہ میں تو کئی بینک جو ہیں ان کو آپس میں مرجر کرنا پڑ گئے تھے، اس وقت بھی پاکستان کا بینکنگ سیکٹر خصوصاً اور معیشت عموماً جو ہے وہ اپنے پاؤں پہ کھڑی رہی، اور اس کی وجہ ہمارا ایک مضبوط اقتصادی نظام اور مضبوط بینکنگ سیکٹر ہے. برآمدات کے لیے وزیر اعظم نے کامرس منسٹری کو جو ہدایت کی ہے اس میں مزید انہوں نے ایک اہم یہ بات کی ہے کہ آپ اپنی سفارشات اس حوالے سے پیش کریں کابینہ کی اقتصادی رابطہ کمیٹی کو، اور یہ امر بھی یقیناً باعث اطمینان ہے کہ برآمدات میں 3 ماہ کے دوران 10% اضافہ ہوا ہے، اور جی ایس پی بھی آپ جانتے ہیں یورپی یونین سے جو ہمیں ملا تھا سابق وزیر اعظم نواز شریف صاحب کے دور میں، اور خرم دستگیر صاحب اس وقت منسٹر کامرس تھے، تو اس کی وجہ سے بھی پاکستان کو یورپی یونین کے ممالک میں پاکستانی مصنوعات کو رسائی حاصل ہوئی ہے. مزید جو آپ مطلب آپ کا سوال ہے کہ کس طرح بڑھائی جا سکتی ہیں، تاجروں کو کیا انسینٹیو دیے جائیں، تاجر اور صنعت کار طبقہ جو ہے وہ حکومت کی طرف سے توقع رکھتا ہے کہ ایسی اقتصادی پالیسیاں بنائی جائیں کہ جن کی بدولت ان کو ایک تو سب سے بنیادی ضرورت ان کی ہوتی ہے دوہرے ٹیکس سے بچنا، کہ یہاں پہ بھی ٹیکس دیا جائے اور جس ملک میں ان کی مصنوعات جائیں وہاں پہ الگ سے ٹیکس دیا جائے. تو اس پہ یقیناً حکومت کی نظر ہے، اور یہ دوہرے ٹیکس کو ختم بھی کرنے کے اوپر بات ہوتی رہتی ہے. مزید جو منسٹری ہے، اب یہاں پہ پرویز ملک صاحب آئے ہیں منسٹر انچارج، تو کل ان کو میں نے سنا بھی ہے ان کا خطاب جرمن یونٹی ڈے کے اوپر، اور میں یہ کہہ سکتا ہوں کہ ان کو اس چیز کا احساس ہے، اور یورپی یونین میں جی ایس پی کی بھی انہوں نے بات کی، برآمدات بڑھانے کی بھی بات کی انہوں نے. تو ہم یہ توقع رکھتے ہیں کہ پرویز ملک صاحب کی لیڈرشپ میں منسٹری آف کامرس جو ہے وہ مزید آگے بڑھے گی، اچھی سفارشات دے گی، اور پاکستان کا جو اصل جو چیز ہے اس میں وہ صنعت کار اور تاجر، اس کو یہ بات سمجھنی چاہیے کہ بین الاقوامی مارکیٹ میں اگر اس نے جانا ہے تو اس کو اپنی مصنوعات کا معیار بھی انٹرنیشنل سٹینڈرڈ کے مطابق بنانا پڑے گا. جی
جی بالکل، آپ نے تو سمایا کہ سب سے پہلے یہ بات ہے کہ کوانٹیٹی اور کوالٹی دونوں کے اوپر کوئی کمپرومائز نہیں ہونا چاہیے، اور ڈیفینیٹلی ہمیں اگر اپنا معیار بہتر بنائیں گے تو ہماری جو مصنوعات ہیں ان کی پوری دنیا میں پذیرائی بھی ہوگی، اور لوگ خود ایک دوسرے کو کنوینس کرنے کی کوشش کریں گے کہ آپ پاکستانی برانڈ کو خریدیں، اور پاکستانی برانڈ اس حوالے سے زیادہ دیر پا ہے، زیادہ محفوظ اور زیادہ مضبوط بھی ہے. سامعین بڑھتے ہیں اپنے اگلے موضوع کی جانب، بھارت کے حوالے سے. اقوام متحدہ میں پاکستان کی مستقل مندوب ڈاکٹر ملیحہ لودھی نے کنٹرول لائن کے پاس سے حملوں کی دھمکیوں کے خلاف بھارت کو خبردار کیا ہے، اور نیو یارک میں عالمی ادارے کی کارکردگی سے متعلق سیکرٹری جنرل ایک رپورٹ پر اظہار خیال کرتے ہوئے انہوں نے کہا کہ ہماری بہادر مسلح افواج اور غیور عوام کسی بھی بھارتی جارحیت کا منہ توڑ جواب دیں گی، اور کنٹرول لائن کے پاس سے سرجیکل اسٹرائکس کے بھارتی دعوے کو جھوٹ اور بے بنیاد قرار دیتے ہوئے ملیحہ لودھی نے عالمی ادارے کو بتایا کہ اس طرح کے دعوے اور دھمکیاں اقوام متحدہ کے منشور کی کھلم کھلا خلاف ورزی ہیں، اور انہوں نے کہا کہ بھارت کی جانب سے کنٹرول لائن پر جنگ بندی کی مسلسل خلاف ورزیوں کا مقصد بے گناہ کشمیریوں پر بہیمانہ ظلم و ستم اور مقبوضہ کشمیر میں انسانی حقوق کی سنگین خلاف ورزیوں سے عالمی برادری کی توجہ ہٹانا ہے. اور پاکستانی مندوب ملیحہ لودھی نے کہا کہ جموں و کشمیر پر بھارت کا غاصبانہ قبضہ انصاف، قانون اور اخلاقی اصولوں کے منافی ہے، اور उन्होंने कहा कि तकरीबन गुज़श्ता 70 साल से तनाज़े कश्मीर सलामती कौंसल के एजेंडे में मौजूद है और उन्होंने कहा कि मकबूज़ कश्मीर के अवाम अभी तक सलामती कौंसल की इन करारदादों पर अमल दरामद के मुंतजिर हैं जिसमें उन्हें इनके नाकाबले तनसीख हक खुद इरादियत देने का वादा किया गया था। क्या कहेंगे तज़ीन अख्तर साहब इस हवाले से? आप इसमें कोई शक नहीं है कि भारत हमेशा से ये दावे करता है, हवाई दावे, कि हमने सर्जिकल स्ट्राइक्स कर दिए कभी किसी इलाके में कभी किसी इलाके में, और अभी फिर कह रहा है कि जैसे हमने पहले सर्जिकल स्ट्राइक्स की थी उस तरह की हम दोबारा भी कर सकते हैं।
हालांकि ये पिछला जो ये दावा कर रहे हैं उस दावे के फौरन बाद ये बेनकाब भी हो गए थे
बुरी तरह,
और पाकिस्तानी फौज ने भी इनको बेनकाब किया था तफसीलात अपनी जारी करके, और बड़ी डिबेट भी वहां पे होती रही और खासी इनकी खिल्ली उड़ी थी भारत के अंदर, और बहुत से लोगों ने इस दावे की जो है वो कली खोल के रख दी थी। अब मेरा ख्याल है भारत को ऐसे खाली जो दावे हैं ये नहीं करने चाहिए, और इससे उसकी अपनी जो है वो एक उसको खिफत का सामना करना पड़ेगा। हम तो ये चैलेंज है हमारी फौज का कि भई तुम एक बार आकर देखो और फिर तुम्हें वापस जाने का रास्ता नहीं मिलेगा, तुम पाकिस्तानी सरजमीन पे कदम रख कर देखो, क्योंकि पाकिस्तान जो है उसमें सिर्फ फौज नहीं लड़ती, उसमें ये पूरी कौम लड़ती है, और जो मोमिन है तो बेतैग भी लड़ता है सिपाही के मिसदाक, हम हमारे लोग तो डंडे छोटे लेके आप जानते हैं कि वो पहुंच जाते हैं।
बिल्कुल, बिल्कुल।
तो ये तो उनकी गलत फहमी है, दुनिया को वो एक झांसा दे सकते हैं, अपने लोगों को झांसा दे सकते हैं जिनको पीने का साफ पानी भी मयसर नहीं है और न ही उनको टॉयलेट की सहूलत जो है वो मयसर है, एक बड़ी अक्सरियत को खतरे गुरबत से नीचे है। आप उनकी तरफ तो जो दें पाकिस्तान को सबक सिखाने के जो अजायम हैं आपके, ये इनको आप छोड़ दें। असल चीज ये है कि आए रोज वो LOC पे फायरिंग करता है, और अब ये हकीकत भी दुनिया के सामने खुलकर आ चुकी है कि श्रीनगर में और मकबूजा कश्मीर के दीगर इलाकों में, जैसे कि गुज़श्ता रोज भी 8 नौजवानों को शहीद कर दिया गया मकबूजा कश्मीर में, तो उन मजालम से तवज्जो हटाने के लिए वो LOC पे फायरिंग कर देता है। अब खबर जो है वो बड़ी बन जाती है LOC पर फायरिंग की और झड़प की, और मकबूजा कश्मीर पीछे चला जाता है, ये उसकी स्ट्रेटजी है। हमारे जो सफरा हजरात हैं जैसे हलोदी साहिबा ने UNGA में ये बात की है, और दीगर भी हमारे जो सफीर हजरात दुनिया के अहम दारुल हुकूमतों में इस चीज को दुनिया के सामने ला रहे हैं। मैं समझता हूं कि अक्वामे मुत्तहिदा को अब खुल के जरा जो है ना एक मतलब दो टोक अंदाज में भारत को ये बावर करवाना चाहिए, भाई तुम्हारी चलाकियां अब नहीं चलने वाली और तुम खित्ते में जो एक अमन कायम है उसको बरकरार रहने दो। अगर इस खित्ते का अमन जो है वो खराब हो गया और यहां पे अदम इस्तेहकाम पैदा हो गया तो फिर न सिर्फ एशिया बल्कि पूरी दुनिया उसकी लपेट में आ जाएगी।
बेशक आपने दो समाया कि पूरी दुनिया उसकी लपेट में आ सकती है, और भारत को खुद भी बावर होना चाहिए इस बारे में कि वो कहता क्या है करता क्या है। उनका अपना मीडिया ही पहले उन बहुत ज्यादा बढ़ चढ़कर बता रहा होता है कि हमने सर्जिकल स्ट्राइक की, लेकिन जब उसकी किली खुलती है उसके बाद उन्हें पता चलता है कि ये तो हमारी हुकूमत ने हमारे साथ हाथ कर दिया है, तो उसके बाद से उन्हीं का मीडिया उनसे सवाल करने लग जाता है कि आपने इस तरह का झूठ क्यों बोला और आपने इस तरह के झूठे बयान क्यों दिए, क्योंकि पाकिस्तान ने फौरी तौर पर जो इंटरनेशनल मीडिया है उसके जितने भी कॉरेस्पॉन्डेंट्स हैं उन्हें वहां पर इनवाइट किया और उन्होंने दिखाया कि यहां पर भारत कहता है, उसका दावा है कि हमने यहां पर सर्जिकल स्ट्राइक्स की थी, तो इंटरनेशनल मीडिया भी बहुत हैरान हुआ कि वहां पर सर्जिकल स्ट्राइक्स तो दूर एक गोली चलने का भी कोई निशान नहीं था, तो डेफिनेटली भारत का अपना चेहरा जो है मकरू चेहरा वो बेनकाब हुआ है। और सामिन अगली खबर हमारी दहशतगर्दों के हवाले से है। फौजी अदालतों से सजा पाने वाले 3 दहशतगर्दों को फांसी दे दी गई है, और फौज के शोबा तालुकात आमा के मुताबिक दहशतगर्द अवाम और सिक्योरिटी फोर्सेज पर हमलों समेत मुख्तलिफ घनौने जराये में मुलविस थे और उन्होंने पिशाब में PIA के तैयारी को भी निशाना बनाया था। तज़ीन अख्तर साहब इस हवाले से जानूंगा, आपकी राय एक अच्छी खबर है, दहशतगर्दों को फांसी दी गई, उन्हें जहन्नुम वासिल किया गया, क्या कहेंगे इस हवाले से कि जो इस तरह के मुल्क दुश्मन हैं, जो इस तरह के दहशतगर्द पाकिस्तान में कार्रवाइयां करना चाहते हैं, क्या पैगाम गया उन्हें?
जी बिल्कुल ठीक है, ये इनके करतूत ऐसे थे, जो उन्होंने किया वो उन्होंने पा लिया, उसका अंजाम उनको मिल गया। मौत के ऊपर जो है वो इससे ज्यादा तबसरा नहीं किया जा सकता, लेकिन ये लोग कातिल थे, इन्होंने हमारे जो फौजी अफसरान थे और अहलकार थे, अभी देखे ना कल ही ये खैबर में सरहद पार फायरिंग से एक और हमारे सूबेदार शहीद हो गए, उससे पहले अरसलान सती लेफ्टिनेंट जो थे वो उनके सर में गोली मार दी गई, इकलौते बेटे थे वो अपने वालदेन के और 22 साल के नौजवान, अभी उन्होंने बहुत कुछ देखना था। ये लोग जो हैं ये किसी के और APS आपके सामने हैं, मैं समझता हूँ कि जालिम से जालिम इंसान भी जो इस दुनिया में हो गुजरा है और जिस तरह चंगेज खान के बारे में भी कहा जाता है कि उसने पुश्तों के पुश्ते लगा दिए, वो भी स्कूल के बच्चों पर किसी दरसगाह में इस तरह का फेल सर अंजाम नहीं दे सकता। ये लोग इंसान के रूप में भेड़िए हैं, इनको इनके किए की सजा मिलना जरूरी है। यहां मैं एक और बात जरूर करूंगा कि ये अमल हो रहा है अभी बहुत खुफिया, मतलब बंद कमरों में, और मैं ये चाहूंगा कि हमारे अरबाब इख्तियार ये तो जो इस पे जरूर दें कि अगर हम ये फांसियां पब्लिक करें, खुलेआम करें,
ईरान और सऊदीया में होता है,
खुलेआम करें, तो इससे इबरत का जो एक है अंसर वो बहुत ज्यादा गालिब आएगा इस पे और इसके असरात बहुत गहरे मुरतब होंगे। और जो अभी हम खबर तो ठीक है आ जाती है, लेकिन आप जानते हैं खबर के लिए प्रायोरिटीज जो हैं आजकल चैनल्स की और मेन स्ट्रीम मीडिया की वो क्या है, तो अगर ये पब्लिकली कुछ की जाए, सारी ना की जाए लेकिन कुछ इनमें कर दी जाए, तो मैं समझता हूँ इससे बहुत बड़ा पैगाम जाएगा दहशतगर्दों को कि अब तुम्हारी खैर नहीं है और हम पुरअज़म हैं, पूरी कौम तुम्हें खत्म करने के लिए एक हो चुकी है और फौज के शाना बिशाना खड़ी है, लिहाजा तुम यहां से बोरिया बिस्तर अपना गोल कर लो।
बेशक आपने जो फरमाया ये बहुत अच्छी सवाल से आपने सजेशन भी दी है कि अगर इस तरह का इकदाम हुकूमत या अरबाब इख्तियार करते हैं तो डेफिनेटली इबरत का निशान बनाया जाएगा जिन लोगों को, वो सबके लिए बन जाएंगे और उन सबको एक मैसेज यही जाएगा जो इस तरह की कार्रवाइयां या इस तरह की शरारतें करने की कोशिश भी करते हैं, तो उन्हें वाजे एक पैगाम जाएगा कि अगर आपने इस तरह किया तो आपके साथ भी यही होगा और आपको भी इसी अंजाम तक पहुंचाया जाएगा। जैसा कि हमने देखा है कि ईरान और सऊदीया में भी होता है, एक मिसाल कायम की जाती है और खासतौर पर बरोज जुमा नमाज जुमा के बाद किया जाता है ऐसे, ताकि ज्यादा से ज्यादा लोग उस जगह पर इकट्ठे हो सकें, ज्यादा बड़ा मजमा हो और उन्हें दिखाया जा सके कि अगर आप कोई गलत काम करेंगे, अगर आप कोई जुर्म करेंगे तो उस जुर्म की सजा ये है और उस जुर्म का अंजाम यहां तक जाता है। तो डेफिनेटली बिल्कुल बहुत एक आपकी अच्छी सजेशन है इस हवाले से तजीन अख्तर साहब, और हुकूमत इस तरह के इकदाम करेगी तो डेफिनेटली उसे भी काबिल सताइश, उसकी भी तारीफ होगी हर जगह के ऊपर। और ये जितने भी यहां पर दहशतगर्द मौजूद हैं जो कि पाकिस्तान में इस तरह की कार्रवाइयां कर रहे थे या करने वाले थे या आगे करने का सोच रहे हैं, तो डेफिनेटली उनकी भी हौसला शिकनी होगी। और सामिन यहां वक्त हुआ है खबरों के खुलासे का। भारतीय फौज ने कंट्रोल लाइन के रावला कोट और चीरी कोट सेक्टरों में एक बार फिर बिला इश्तियाल फायरिंग करते हुए 2 बच्चों को शहीद कर दिया। वजीर आजम ने भारतीय फौज की तरफ से जंगबंदी की खिलाफ वर्जी का मुंह तोड़ जवाब देने पर मुसल्ला अफवाज को सराहा है। कौमी असम्बली को आज बताया गया कि हुकूमत बिजली के सारिफीन को ज्यादा से ज्यादा सहूलतें फराहम करने की हर मुमकिन कोशिश कर रही है। अमरीकी वजीर दिफा ने कहा है कि उनका मुल्क अफगानिस्तान में पाकिस्तान के साथ मिलकर काम करेगा। मकबूजे कश्मीर में कुल जमाती हुर्रियत कॉन्फ्रेंस के चेयरमैन ने आलमी बरादरी से मुतालबा किया है कि वह तनाज़े कश्मीर के पायदार हल के लिए मोसर इकदाम करे। और तुर्की के सूबे हकारी में आज एक बम धमाके में 3 फौजी हलाक हो गए हैं। और सामिन यहां वक्त हुआ है छोटे से ब्रेक का, वापस आते ब्रेक के बाद हमारे साथ ही रहिएगा।
अपनी सुबह का आगाज कीजिए कौमी और इलाकाई अखबारात की अहम खबरों और इदारियों पर मबनी प्रोग्राम आज के अखबार के साथ। रेडियो पाकिस्तान का न्यूज एंड करंट अफेयर्स चैनल आपके लिए रोजाना सुबह 7:10 से 8 तक पेश करता है प्रोग्राम आज के अखबार। सुनते रहिए रेडियो पाकिस्तान का न्यूज एंड करंट अफेयर्स चैनल सुबह 7 से रात 12 तक। रेडियो पाकिस्तान, कौम की आवाज, हर दम हर लम्हा आपके साथ।
रेडियो पाकिस्तान का न्यूज एंड करंट अफेयर्स चैनल आपके लिए पेश करता है मॉर्निंग शो सुबह बखैर पाकिस्तान, रोजाना 8:10 से 10 तक, जिसमें आप सुन सकते हैं अहम कौमी और बैन अलाक़वामी खबरें और उन पर तज़िये, मुल्क भर से हमारे नुमाइंदों की बराए रास्त रिपोर्ट्स।
आज का दिन तारीख के आईने में साइंस और टेक्नोलॉजी की खबरें, तिजारती दुनिया का हाल, खेल के मैदान से ताजा तरीन मालूमात और मौसम का हाल।
न्यूज एंड करंट अफेयर्स चैनल आप तक पाकिस्तान और दुनिया भर से ताजा तरीन मालूमात पहुंचाने का सबसे बड़ा जरिया।
रेडियो पाकिस्तान, कौम की आवाज, हर दम हर लम्हा आपके साथ।
जी सामिन, वेलकम बैक। प्रोग्राम आप सुन रहे हैं अभी मंजरनामा। मैं हूं आपका मेजबान सुहेब बिन नूर और मेरे साथ स्टूडियो में तशरीफ फरमा है सीनियर सहाफी और मारूफ तकजा निगाह जनाब तजीन अख्तर साहब। और सामिन, पाकिस्तान ने अक़वामे मुत्तहिदा पर जोर दिया है कि बेघर रोहिंग्या मुसलमानों के मसाइल को तरजीही बुनियादों पर हल करे और उसके लिए मदद के दरकार, जो भी मदद दरकार है उसके लिए आलमी बरादरी को इकट्ठा करे। और आपको ये बताते चलें कि खासतौर पर सरहदी उमूर के जो वजीर हैं अब्दुल कादिर बलोच, उन्होंने मुलाकात की है जनेवा में यूएनएचसीआर के चीफ कमेटी से और वो खिताब कर रहे थे वहां पर। उनका यह भी कहना था कि 86% जो पनागुजीन हैं पूरी दुनिया में, उनकी हम देख रहे हैं कि जो होस्टिंग है वो सिर्फ वहां पर तरक्की पजीर ममालिक कर रहे हैं, बड़े ममालिक का उनके अंदर कोई भी हाथ नहीं है। और उन्होंने पाकिस्तान का भी हवाला दिया कि पाकिस्तान भी उन ममालिक में शामिल है जहां पर पनागुजीन एक काफी बड़ी तादाद में रह रहे हैं। और उनका यह भी कहना है कि पाकिस्तान ने हमेशा से कोशिशें की हैं और पाकिस्तान हमेशा से मेहमान नवाज रहा है इस तरह की मेजबानी के लिए। और खास तौर पर उनका यह कहना था कि गुज़श्ता 38 साल से ये अफगान पनागुजीन पाकिस्तान में रह रहे हैं। और उन्होंने यह भी कहा कि पाकिस्तान को इस हवाले से किसी भी किस्म की कोई मराहत भी नहीं मिली और ना ही पाकिस्तान को कोई पहचान भी दी गई है इस हवाले से, और ना ही पूरी दुनिया में पाकिस्तान के इस अमल को कोई अच्छे अमल के तौर पर पेश किया गया। तो उनका यह भी कहना था कि अक़वामे मुत्तहिदा को यहां पर ज्यादा से ज्यादा अपनी इसलाहात लेके आनी चाहिए, अक़वामे मुत्तहिदा को इसमें ज्यादा से ज्यादा इकदाम करने चाहिए ताकि पनागुजीनों को बाइज़्ज़त तौर पर उनके वतन में वापस मुंतकिल किया जाए। क्या कहेंगे तज़ीन अख्तर साहब इस हवाले से, कितनी अहम कहानी लगेंगे?
जी, ये सहेब अब्दुल कादिर बलोच साहब जो हैं, ये इन्होंने बिल्कुल दुरुस्त कहा है कि पाकिस्तान 38 साल से तकरीबन 30 लाख जो अफगान महाजरीन को पनाह दिए हुए है, दुनिया ने उसका सही एतराफ नहीं किया और बल्कि इतनी बड़ी तादाद मैं नहीं समझता दुनिया के किसी भी दूसरे मुल्क में मौजूद है महाजरीन की। और ये भी एक आलमी जमीर के ऊपर एक ताजियाना ही मैं करार दूंगा, और खुसूसन बड़ी ताकतों के ऊपर जो बड़े चैंपियन बने फिरते हैं कि 80% जो महाजरीन है दुनिया में वो जिस भी इशू से मुंसलिक, रोहिंग्या है या अफगान क्राइसिस है, शाम है और दीगर है, 80% महाजरीन इस वक्त پناہ لیے ہوئے ہیں ترقی پذیر ممالک میں, یعنی ایسے ممالک کے جو امیر بھی نہیں ہیں ترقی یافتہ بھی نہیں ہیں لیکن انہوں نے 80% مہاجرین کو اپنے ہاں رکھا ہوا ہے. تو یہ ایک چیلنج بھی ہے اور یہ ایک بڑا افسوسناک بھی ایک صورتحال ہے. امریکہ, برطانیہ, فرانس, جرمنی ان میں تھوڑا سا اس نے شام کے حوالے سے کردار الگ ہے کیونکہ اس نے اپنے بارڈر کھول لیے تھے شام کے مہاجرین کے لیے, لیکن باقی جو بڑی طاقتیں ہیں ان کو اس پہ ضرور غور کرنا چاہیے جو عبد القادر بلوچ صاحب نے نشاندہی کی ہے. اور پاکستان کا جو ایک خاص کردار ہے وہ نہ صرف افغانستان کی حکومت تسلیم کرے اس کو, افغانستان کے باشندے تسلیم کریں اس کو, بلکہ پوری دنیا جو ہے, اقوام متحدہ جو ہے, یو این ایچ سی آر خاص طور پہ, اقوام متحدہ کا ہائی کمیشن برائے مہاجرین جو ہے جہاں پہ انہوں نے خطاب کیا ہے, ان کو چاہیے کہ پاکستان کی اس قربانی کو, اس میزبانی کو تسلیم کریں اور اپنے فرائض بھی پہچانیں کہ اس میں ہمیں پاکستان کی مدد کرنی ہے. اب پاکستان یہ چاہتا ہے کہ یہ مہاجرین واپس جائیں, جب وہاں پہ حکومت موجود ہے اور اشرف غنی صاحب ہمیں جو ہے وہ سبق سے پڑھاتے رہتے ہیں حکمرانی کے اور ہمسائیگی کے, تو وہ اپنے باشندوں کو لے جائیں نا, تو پاکستان تو مدت میں اضافہ بھی کر چکا ہے. اب ان کا فرض ہے کہ وہ ان کو اپنے, اب جبکہ وہاں پہ ایک حکومت قائم ہے, تو وہ اپنے باشندوں کو واپس لیں.
جی بے شک, آپ نے جو فرمایا کہ افغانستان کو اس بات کا خود ہی احساس کرنا چاہیے کہ ایک تو ہم ان کی میزبانی کر رہے ہیں, وہ ان کے لوگ ادھر رہ رہے ہیں اور کوئی ایک دو سالوں سے نہیں, گزشتہ 38 سال سے چوتھی دہائی ہونے کو ہے, اور افغانستان کے جو چیف ایگزیکٹو ہیں یا وہاں کے جو صدر ہیں وہ ہمیشہ سے پاکستان کو برا بھلا بھی کہتے رہیں گے بجائے احسان ماننے کے, ہمیشہ سے یہی کہیں گے کہ پاکستان اس طرح کی سرگرمیوں میں انوالو ہے, حالانکہ ان کی اپنی کمزوریاں ہوتی ہیں اور انہیں چھپانے کے لیے ہمیشہ ملبہ پاکستان کے اوپر ڈال دیا جاتا ہے. تو پوری دنیا بھی دیکھ رہے کہ پاکستان کیا کر رہا ہے اور افغانستان اس حوالے سے کیا کر رہا ہے. اور بالکل آپ نے دوسرے میں تزین اختر صاحب کہ اگر آپ کو اتنا ہی زیادہ مسئلہ ہے پاکستانیوں کے ساتھ تو پھر ڈیفینیٹلی آپ کے جو پناہ گزین ہیں آپ انہیں واپس لے جائیں, اور اگر آپ کے ملک میں اتنا ہی امن بحال ہو چکا ہے تو کیوں نہیں افغان پناہ گزین واپس جاتے وہاں پر, اور وہاں پر روزگار کیوں نہیں تلاش کرتے اگر وہاں پر اتنی ہی دودھ کی نہریں بہنا شروع ہو گئی ہیں. جی سامعین, اگلا موضوع ہمارا روہنگیا مسلمانوں کے حوالے سے ہی ہے, اور روہنگیا مسلمانوں کے بحران کے لیے امدادی تنظیموں نے اگلے 6 ماہ کے لیے تقریباً 43 کروڑ ڈالرز مانگ لیے ہیں, اور ان کا یہ کہنا ہے کہ وہاں پر ابھی تک موجود جو 12 لاکھ کے قریب روہنگیا مسلمان ہیں جو پناہ گزین ہیں, یہ اس سے ان کی مدد ہوگی. اور ان کا یہ بھی کہنا تھا کہ بنگلہ دیش میں اب تک 8,09,000 کے قریب روہنگیا مسلمان آ چکے ہیں جو میانمار کی حکومت کے اس وقت ظلم و تشدد سے تنگ آ کر اپنی جانیں بچا کر وہاں پر پہنچے ہیں. اور ان کا یہ کہنا تھا کہ اگست سے پہلے 3 لاکھ کے قریب یہاں پر روہنگیا مسلمان تھے, لیکن 25 اگست کے بعد اس میں تقریباً 5 لاکھ کا اضافہ ہوا ہے اور اب یہ ٹوٹل ہو گئے ہیں 8,09,000 کے قریب. اور اس کے ساتھ ساتھ رابرٹ واٹکنز جو کہ اقوام متحدہ کے ریزیڈنٹ کوآرڈینیٹر ہیں بنگلہ دیش میں, ان کا بھی یہی کہنا تھا کہ ہم نے دیکھا کہ ایک بہت برے طریقے سے روہنگیا کے مسلمان رہ رہے ہیں, ان کی آبادی ایک بہت برے طریقے سے رہ رہی ہے. اور اس کے ساتھ ساتھ ان کا یہ بھی کہنا تھا کہ ان تمام کے ساتھ انہیں وہ ایک سویئر قسم کے ٹراما کے اندر ہیں, ان کی جو اس وقت ذہنی کیفیت ہے وہ بہتر نہیں ہے, اور اس کے لیے ان کی مدد کے لیے چاہتے ہیں کہ زیادہ سے زیادہ امداد حاصل کریں. اور اس کے ساتھ ساتھ ان کا یہ بھی کہنا تھا کہ میانمار نے جس طرح کے بھی الزامات تھے انہوں نے کہا کہ ہم اس طرح کی کوئی بھی ظلم و بربریت نہیں کر رہے, ہم کسی کے اوپر کوئی بھی بائی فورس وہاں پر تشدد نہیں کیا جا رہا, نہ ہی وہاں پر کوئی قتل و غارت گیری ہو رہی ہے. اور انہوں نے یہ بھی کہا ہے کہ اراکان کا علاقہ جو ہے وہ بالکل پرسکون ہے, ادھر ایسا ویسا کوئی مسئلہ نہیں ہے. اور ان کا بلکہ یہ کہنا تھا کہ وہاں پر تو اب 30 کے قریب پولیس پوسٹ بھی ہم نے قائم کر دی ہیں, آرمی کا کیمپ بھی لگا دیا ہے تاکہ اس طرح کا کوئی اٹیک وہاں پر ہو ہی نہ سکے. تو اس حوالے سے میں جانوں گا آپ کی رائے. تزین اختر صاحب, بالکل اقوام متحدہ یا اس کے علاوہ جتنے بھی انسانی حقوق کی تنظیمیں, انہوں نے ڈیمانڈ کی ہے 43.4 کروڑ ڈالرز کی کہ وہاں پر آئیں ان کی مدد کریں.
بالکل آپ نے تفصیل ساری جو ہے وہ بیان کر دی ہے, اور یہ ابھی ہم جو پچھلے سبجیکٹ میں بھی بات کر رہے تھے وہی چیز ہے.
بالکل
آپ دیکھیں نا, سب کو نظر آ رہا ہے اگست کے بعد سے, اگست کو گزرے اب کتنا عرصہ ہوا, یہ اکتوبر جا رہا ہے, ستمبر اور اگست, یعنی پچھلے 2 ماہ کے دوران وہاں پہ 5 لاکھ سے زائد مہاجرین داخل ہوئے ہیں روہنگیا، اور وہ مہاجرین کی اب کیفیت ایسی ہے کہ سب ڈراما کا شکار ہیں، انتہائی ظلم و ستم انہوں نے دیکھا ہے، خون ریزی دیکھی ہے اپنے، بہت سے اس میں بچے ایسے ہیں کہ جن کے ماں باپ کا کوئی نہیں پتا، اور بہت سے ماں باپ ہیں جن کو بچوں کی تلاش ہے، اور ایسے بھی کیس ہیں کہ ایک بچہ بچ گیا اور پورا خاندان جو ہے اس کو قتل کر دیا گیا، پھر ان کی جو صحت کے حوالے سے بڑے مسائل ہیں، تو وہاں پہ بڑی اشد، اور بنگلہ دیش ایک غریب ملک ہے، اور بنگلہ دیش نہ صرف غریب ہے بلکہ اس کے رقبے اور آبادی میں تناسب دیکھیں تو وہ انتہائی کنجیسٹڈ ایک ملک ہے، اس کے وسائل محدود ہیں، لہذا عالمی برادری کو اب تک پہنچ جانا چاہیے تھا، ترکی کے لوگ پہنچے ہیں، پاکستان نے کچھ اقدامات کیے ہیں، لیکن جو ایک بڑا ریلیف پیکج وہاں پہ جانا چاہیے تھا، اور ساتھ ہی جو برما کی حکومت کے اوپر جو ایک دباؤ ڈالا جانا چاہیے تھا، اس کی کمی دیکھنے میں آ رہی ہے، اور امریکہ نے کچھ سخت بیانات تو جاری کیے لیکن وہ بیانات تک محدود رہے، میرے خیال میں یہ جو امداد مانگی گئی ہے 43 کروڑ 40 لاکھ ڈالر کی، یہ پہنچنی چاہیے جلد از جلد، اور اقوام متحدہ کے جو ریزیڈنٹ کوآرڈینیٹر ہیں انہوں نے اس حوالے سے دنیا کی توجہ دلا دی ہے، اب دیکھنا یہ ہے کہ دنیا اور دنیا کی جب ہم بات کرتے ہیں تو مینلی P5 ممالک اور پھر ان یورپ اور آسٹریلیا وغیرہ، یہ ممالک جو ہیں یہ ان کا اب ایک ڈبل سٹینڈرڈ ہے، یہ بات بھی ہمیں یاد، یہ روہنگیا یہ مسلمان ہیں، لہذا یہ سستی ساری جو دیکھنے میں آ رہی ہے اس کی وجہ اس دنیا کا ڈبل سٹینڈرڈ ہے۔ اب مثال آپ کے سامنے ہے نا، ابھی لاس ویگاس میں ایک بندے نے آ کے 50 سے زائد لوگوں کو بھون ڈالا، لیکن وہ ڈونلڈ ٹرمپ صاحب کہہ رہے ہیں جی وہ مینٹلی سکھ ہے، جی وہ ذہنی طور پر بیمار، اس کو ٹیررسٹ نہیں کہہ رہے،
اسے نہیں کہتے ٹیررسٹ،
ٹھیک ہے، تو یہ ڈبل سٹینڈرڈ ہے، اس ڈبل سٹینڈرڈ سے دنیا نکلے گی تو اس دنیا میں امن آئے گا، ورنہ اس طرح کے مسائل سار اٹھاتے رہیں گے۔
بے شک آپ نے درست فرمایا کہ اسی طرح کا ڈوئل سٹینڈرڈ دنیا میں قائم ہے، جب مسلمانوں کے حوالے سے کوئی بات ہوتی ہے تو اس وقت انسانی تنظیمیں حقوق کی، اس کے علاوہ جو انسانیت ہے پتہ نہیں کیوں مر جاتی ہے، جو بڑی بڑی طاقتیں ہیں ان کی، لیکن اگر یہی واقعہ خدا نہ خاصا کہیں اور پیش آیا ہوتا، ہم تو نہیں چاہتے کہ کسی بھی، بے شک وہ کسی مذہب سے تعلق رکھنے والے ہوں یا بے شک کسی بھی ملک سے تعلق رکھنے والے لوگ ہوں، ان کے ساتھ پیش آیا ہوتا تو پتہ نہیں کتنی چڑھائی کر دی جاتی، اور آن سان سوچی جن کی احتجاجن تصویر بھی ہٹا دی گئی آکسفورڈ یونیورسٹی کے گیٹ سے، انہیں پھر بھی کوئی خیال نہیں آیا، اور وہ بالکل ڈٹھائی کے ساتھ اور ہٹ دمی کے ساتھ کہہ رہی ہیں کہ سچویشن تو بالکل نارمل ہے، یہ اس طرح کی افواہیں اڑائی جا رہی ہیں، اور ہم نے اتنے پولیس اسٹیشن وہاں پہ قائم کر دیے، ہم نے
اتنے ایک فکر ہے کہ مجھے اجازت دیجیے، سوچی جو ہیں ان کا زیادہ آ رہا ہے سامنے، اس میں مین جو برما کا آرمی چیف ہے اور دوسرا جو ان کا بدھ راہ پیشوا ہے آشین نام کا، یہ دو شخصیات جو ہیں یہ مین ہیں مسلمانوں پر مظالم ڈھانے کے لیے، سوچی کو آواز اٹھانی چاہیے، بالکل وہ اس میں ملزم ہیں، لیکن یہ دو شخصیات کو بھی سامنے آنا چاہیے، بے نقاب ہونا چاہیے،
بے شک آپ نے دوسرا فرمایا اس حوالے سے، لیکن ساتھ ساتھ یہ بات بھی ہے کہ اس وقت جو آن سان سوچی ہیں ان کی حکومت ہے اور وہ لیڈ کر رہی ہیں اس پارٹی کو جو وہاں پر برسر اقتدار ہے، تو آرمی چیف ڈیفینیٹلی وہاں پر آرمی کا ایک بہت بڑا شیئر رہا ہے، 25% ان کی پارلیمنٹ میں آرمی کا شیئر ہوتا ہے، اور وہاں پر ابھی تک کی آمریت کی وجہ سے بہت زیادہ آرمی کا کنٹرول ہے، لیکن پھر بھی اگر آن سان سوچی کی اگر وہاں پر سنوائی نہیں ہوتی تو وہ کیوں نہیں وہاں پر استعفی دے دیتی، تو اگر آپ کو نوبل پرائز امن کے حوالے سے دیا گیا ہے تو امن کے حوالے سے آپ کچھ کر کے بھی تو دکھائیں۔ اور سامنے یہاں وقت ہوا چھوٹے سے بریک کا، واپس آتے بریک کے بعد ہمارے ساتھ ہی رہیے گا۔
ریڈیو پاکستان کے نیوز اینڈ کرنٹ افیئرز چینل سے آپ سنتے ہیں پروگرام نیا دن، پیر سے ہفتہ تک صبح 10:05 سے 11 بجے تک۔ اس پروگرام میں آپ سن سکتے ہیں دنیا میں رونما ہونے والے اہم واقعات، کراچی سے خیبر تک وطن عزیز کا حال و احوال، اور ملکی و بین الاقوامی امور کے ماہرین کی خصوصی تجزیے۔ آپ گھر میں ہیں یا سفر میں، یا کر رہے ہیں کھیتوں میں کام، ریڈیو پاکستان قوم کی آواز، ہر دم ہر لمحہ آپ کے ساتھ۔
دنیا بھر میں ہونے والے کھیلوں کے اہم مقابلے، खेल के मैदान से ताज़ा तरीन खबरें, नामवर खिलाड़ियों से मुलाकातें और खेलों की दुनिया से ताल्लुक रखने वाली वो तमाम खबरें जो आप जानना चाहते हैं। सुनिए प्रोग्राम स्पोर्ट्स वर्ल्ड रोजाना 4:05 से 5 तक सिर्फ न्यूज एंड करंट अफेयर्स चैनल रेडियो पाकिस्तान इस्लामाबाद से। तो सुनना मत भूलिए प्रोग्राम स्पोर्ट्स वर्ल्ड। रेडियो पाकिस्तान का करंट अफेयर्स चैनल रोजाना सुबह 7 से रात 12 तक लम्हा बलम्हा बदलती सूरत हाल पर रिपोर्ट्स, मुजाकरे, इंटरव्यूज, हालात हाजरा पर अपने सामईन को बाखबर रखने का अहम जरिया। इस्लामाबाद से 1152 किलोहर्ट्ज़ पर, कराची से 649 किलोहर्ट्ज़, लाहौर से 1332 किलोहर्ट्ज़, पेशावर से 1260 किलोहर्ट्ज़ और क्वेटा से 756 किलोहर्ट्ज़ पर रेडियो पाकिस्तान का करंट अफेयर्स चैनल सुबह 7 से रात 12 तक रेडियो पाकिस्तान, कौम की आवाज, हर दम हर लम्हा आपके साथ।
वेलकम बैक प्रोग्राम, आप सुन रहे हैं अभी मंजरनामा। मैं हूं आपका मेजबान सुहेब बिन नूर और मेरे साथ स्टूडियो में तशरीफ फरमा है सीनियर सहाफी और मारूफ तज्जिया निगार जनाब तजीन अख्तर साहब। और सामिन, अगली खबर हमारी इराक के हवाले से है। इराक की हुकूमत ने गुज़श्ता माह आजादी रेफरेंडम के जवाब में कुर्द इलाके में मजीद सख्त पाबंदियां आयद कर दी हैं और हुकूमत ने कुर्द बैंकों पर कड़ी पाबंदियां आयद करते हुए इलाके में बैरूनी सरमाए की मुंतकली भी ममनू करार दी है। और इससे पहले कुर्दिस्तान के खुद मुख्तार इलाके ने आइंदा माह की 1 तारीख को सदारती और पार्लिमानी इंतखाबात कराने का ऐलान किया था। मुसामिन, रेफरेंडम के हवाले से ही दूसरी खबर है। स्पेन के शाह फिलिप शशम ने आजादी के लिए कातलान के रेफरेंडम को मुस्तरद करते हुए कहा है कि हुकूमत पर उन्होंने जोर दिया कि वो आईनी हुक्मनामे का दिफा करे। और टेलीविजन पर खिताब में उन्होंने कहा कि कातलान के इलाहदगी पसंद रहनुमाओं पर जमहूरी उसूलों की पामाली और कातलान के मुआशरे को तकसीम करने का इल्जाम लगाया। और उधर कातलान बरादरी के तकरीबन 7 लाख अफराद ने राय दहिंदगान पर पुलिस के तशद्दुद के खिलाफ बार्सिलोना में एहतजाजी मुजाहरे भी किये। और सामिन, अगली खबर हमारे पास अमरीका के हवाले से है। और अमरीका के जो चीफ पेंटागन के जो चीफ हैं उनका यह कहना है कि सदर डोनाल्ड ट्रंप ने वजीर खाजा टिलरसन के बयान पर तनकीद नहीं की। अलबत्त उन्होंने कोरियाई सदर किम जोंग उन के हवाले से उन्होंने कहा है कि उन पर दबाव बढ़ाया गया है ताकि वो डिसआर्ममेंट के हवाले से अपने मुआहदे को मंतकी अंजाम तक पहुंचा सकें और उन्हें जो असला वो बना रहे हैं, खासतौर पर जो मिसाइल्स बना रहे हैं, वो तल्फ कर सकें। लेकिन इसके साथ साथ उनका यह भी कहना था कि डोनाल्ड ट्रंप ने जो तकरीबन 2 दिन पहले यह बयान दिया था कि इस वक्त रेक्स टिलरसन अपना टाइम जाया कर रहे हैं तो उन्हें इस तरह की पॉलिसी से बाज आना चाहिए, तो उसके जवाब में जो डिफेंस सेक्रेटरी हैं जिम मेटस, उन्होंने इस तरह का बयान दिया है। और उनका यही कहना था कि किसी भी किस्म की तनकीद नहीं की, हरफे तनकीद नहीं बनाया गया, बल्कि अमरीका की यही पॉलिसी है कि शुमाली कोरिया के ऊपर ज्यादा से ज्यादा दबाव बढ़ाया जा सके और किसी न किसी तरीके से वो ये जो अपने मिसाइल्स बना रहा है, जो भी अपनी टेक्नोलॉजी बढ़ा रहा है, उसकी इस्तेदादकार कम करे और बल्कि उन्हें तल्फ ही कर दे। और इसके साथ साथ उनका यह भी कहना था कि नॉर्थ कोरिया की वजह से पूरा खिता जो है इस वक्त डिस्टेबलाइज हो रहा है, पूरे खित्ते को एक बहुत बड़ी धमकी का सामना है और अगर ये अपने न्यूक्लियर हथियार बैलिस्टिक मिसाइल की कैपेबिलिटीज को बढ़ाता है तो डेफिनेटली ये आलमी बरादरी के लिए भी खतरे का बाइस बनेगी। तो इस हवाले से तजीन अख्तर साहब, आपकी राय में जानूंगा आप क्या कहते हैं इस हवाले से। तो ये बात है कि पहले एक बयान दाग दिया जाता है, उसके बाद उसे कवर अप करने की कोशिश की जाती है। तो
असल में सुहेब, जो डोनाल्ड ट्रंप साहब हैं उनका तो आप भी जानते हैं अच्छी तरह कि वो यावा गोई जो है वो उनकी अब एक खास शिनाख्त बन चुकी है।
बिल्कुल।
और वो हमारे यहां भी कुछ लीडर ऐसे रहते हैं हर दौर में कि वो पब्लिक में या जलसे में खिताब करते हुए जोश खिताबत में बातें कर जाते हैं लेकिन बाद में वो تو ڈونلڈ ٹرمپ کے اس بیان کا مطلب امریکہ کے صدر سے اس قسم کے بیان کی توقع نہیں تھی, اس لیے ان کو یہ امبیرسمنٹ دیکھنا پڑی. اور امریکی وزیر دفاع جو ہیں وہ انہوں نے اس چیز کو کلیئر کیا ہے کہ انہوں نے نارتھ کوریا کے لیڈر کم جونگ کے بارے میں یہ بات کی تھی کہ وہ ان سے بات کرنا ٹائم ویسٹ ہے جبکہ ایک سفارتی حل موجود ہے. اب سفارتی حل جو امریکہ دیکھ رہا ہے, میں نہیں سمجھتا کہ نارتھ کوریا اس کے اوپر کبھی میز پہ آئے گا ان کے ساتھ یا کبھی آگے بڑھے گا, کیونکہ یہ اس کی جو نیوکلیئر اور بیلسٹک میزائل کی جو صلاحیت ہے اس کو ختم کرنے کے اوپر یہ بات کرنا چاہ رہے ہیں, اور وہ اس پہ کبھی تیار نہیں ہوگا.
جی بے شک, آپ نے تو فرمایا کہ وہ کبھی بھی اس پہ تیار نہیں ہوتا, اور ڈیفینیٹلی وہی بات ہے کہ اب اگر امریکہ اس طرح کی دھمکیوں سے باز نہیں آتا یا کسی بھی قسم کی فوجی کارروائی کرنے کا سوچتا ہے تو امریکہ کا اس میں اچھا خاصا نقصان ہوگا. آگے ان کی اکانومی تباہ ہو چکی ہے, آگے ان کے بینکس جو ہیں وہ کہہ رہے ہیں کہ ہم دیوالیہ ہونے جا رہے ہیں, تو اگر اس طرح کا حملہ کر دیتے ہیں تو اس کے جتنے بھی خرچے ہیں وہ کہاں سے اخراجات پورے کرے گا امریکہ, یہ اس کی بھی سمجھ سے اوپر ہے. اور اگر اس کے بعد خدا نخواستہ اگر وہ کوئی جو بین البراعظمی وہ اپنے میزائلس کے حوالے سے بات کرتا ہے, دعویٰ کرتا ہے, کوئی اس طرح کے میزائلس بھی چل گئے امریکہ کے اوپر, تو کتنی بڑی تباہی ہو سکتی ہے. خود امریکہ کو بھی اس حوالے سے سوچنا چاہیے. سامعین بڑھتے ہیں اپنے اگلے موضوع کی جانب. یورپ نے کہا ہے کہ ایران کی ایٹمی ڈیل برقرار رکھنے کے لیے کچھ بھی کرے گا, اور یورپی یونین کے حوالے سے یہ بات کی گئی ہے سینئر یورپی یونین کے سفیر نے, اور ان کا یہ کہنا تھا یہ صرف دو طرفہ ایگریمنٹ نہیں ہے بلکہ انہوں نے کہا ہے کہ اس کے اندر کئی ایسے ممالک شامل ہیں, خاص طور پر یورپ کے حوالے سے ان کا کہنا تھا کہ اس کے اندر کئی یورپین ممالک بھی شامل ہیں, اس وجہ سے اس معاہدے کو کبھی بھی ہم ختم نہیں ہونے دیں گے. اور انہوں نے یہ بھی کہا ہے کہ جو ایران کی ابھی ایک سرمایہ کاری کے حوالے سے کانفرنس ہوئی ہے اس کے اندر ان کا یہ کہنا تھا کہ ایران, امریکہ, فرانس, جرمنی, برطانیہ, روس اور چین اس کے اندر شامل ہیں, اور یہ تمام ممالک اس کے سٹیک پر ہیں. اس کا یہ مقصد نہیں ہے کہ امریکہ جب چاہے کبھی بھی چاہے وہ ایک ڈیڈ لائن دے دے اور اس کے بعد سے وہ تمام کے تمام جتنی بھی ڈیلز ہوتی ہیں انہیں خارج کر دے. انہوں نے کہا اس میں ہمارا بھی سٹیک ہے اور اسے ہم برقرار رکھیں گے. کیا کہتے ہیں اس حوالے سے آپ؟ تزین
جی ہاں, یہ وہی آواز ہوئی ہے نا ڈونلڈ ٹرمپ صاحب کی, تو بھائی آپ نہ اکیلے تو نہیں ہے نا اس میں, اس میں آپ نے یہ سارے ملک بیان کیے ہیں, اور ہر ملک جو ہے وہ اپنی جگہ ایک اقتصادی پاور ہے اور ذمہ دار ملک ہے اور آپ سے زیادہ ذمہ دار ہے. لہذا میں سمجھتا ہوں یہ جو ہیلگا شمید سیکرٹری جنرل ہیں یورپی یونین کی فارن پالیسی سروس کی, انہوں نے درست نشاندہی کی ہے کہ امریکہ پیچھے ہٹ تو نہیں سکتا, لیکن ہٹ بھی جائے تو یورپ کھڑا رہے گا ایران کے ساتھ جو ڈیل ہوئی ہے اس کے اوپر. جی
جی بالکل, آپ نے درست فرمایا, یورپ پیچھے ہٹ نہیں سکتا اس حوالے سے. اور یہ بات کی گئی تھی امریکہ کی جانب سے کہ 15 اکتوبر کی ڈیڈ لائن دی گئی تھی کہ اگر وہ اپنی کسی بھی قسم کی کاروائیوں سے باز نہ آیا تو اس کی ڈیل خطرے میں پڑ سکتی ہے. تو ڈیفینیٹلی
یورپ جو ہے نا وہ بڑا ایکسائٹیڈ ہے اس وقت ایران پہ پابندیاں ختم ہونے کے بعد سے, کیونکہ ہمارا ملنا جلنا رہتا ہے. یورپ بہت زیادہ اقتصادی مواقع دیکھ رہا ہے ایران کے ساتھ ڈیل کرنے میں. جی
جی بالکل, آپ نے جس فرمایا اقتصادی مواقع وہاں پہ بھی دیکھے گا, اور پھر اس کے ساتھ ساتھ پاکستان بھی نیبرنگ کنٹری ہے, سی پیک کے حوالے سے یورپ یہ بھی دیکھ رہا ہوگا کہ اگر ایران کے ساتھ تعلقات بہتر ہو جاتے ہیں تو اقتصادی پابندیاں اٹھ جائیں گی, تو وہ وایا ایران بھی جا سکتے ہیں, جو ایک آر سی ڈی بی کسی زمانے میں ایک معاہدہ ہوا تھا تین ممالک کے درمیان, ترکی, ایران اور پاکستان کے درمیان, اگر وہ بھی قابل عمل ہو جاتا ہے تو یورپ کو ڈیفینیٹلی اس کا سب سے زیادہ فائدہ ہوگا. سامنے اگلی خبر ہماری رشیا کے حوالے سے ہے, اور سعودی شاہ فرما روا پہلی دفعہ ان کی تاریخ میں یہ ہونے جا رہا ہے کہ وہ روس کا دورہ کر رہے ہیں, اور ساتھ ساتھ ان کے جو یہ بات کی جا رہی ہے کہ دنیا کے سب سے بڑے آئل کے ایکسپورٹر ہیں وہ بھی وہاں پر ہوں گے, اور زیادہ سے زیادہ یہ بات کی جا رہی ہے کہ تیل کی پیداوار کے حوالے سے دو طرفہ تعاون بڑھایا جائے, اور یہ بات بھی کی جائے گی کہ ایران کے اور شام کے حوالے سے جو اس وقت ان کے درمیان تفارقات ہیں انہیں بھی دور کیا جائے کسی نہ کسی طریقے سے. اور آپ کو یہ بھی بتا چلے اس حوالے سے کہ انویسٹمنٹ کے حوالے سے کچھ ڈیلز بھی ہوں گی وہاں پر, اور کنگ سلمان کا ٹرپ یہ بات کی جا رہی ہے کہ جمعرات سے شروع ہوگا, اور اس کے اندر $1 ارب کی تقریباً فنڈ ایسے ہوں گے جو کہ توانائی کے حوالے سے ہیں, جو کہ مختلف ایسے پروجیکٹس ہیں جو کہ وہاں پر فائنلائز ہوں گے. اور اس کے ساتھ ساتھ یہ بات بھی کی جا رہی ہے کہ ولادیمیر پوٹن کے ساتھ جو ملاقات ہوگی اس کے اندر دونوں ممالک کے درمیان جو تعلقات ہیں انہیں مزید مستحکم کرنے پر بات ہوگی, اور یہ بات بھی کی جائے گی کہ دونوں ممالک مل کر کیسے پوری دنیا کی جو ऑयल प्राइसेज हैं उन्हें कंट्रोल कर सकते हैं और उन्हें किस तरह से कम या बढ़ाया जा सकता है। इसके साथ साथ ये भी बात की गई है कि दोनों ममालिक के दरमियान एक डील भी होगी ओपेक के हवाले से और जितने भी वहां पर अदर यानी जितने भी वहां पर प्रोड्यूसर्स हैं वहां पर जितने भी पैदावार करने वाले लोग हैं अफराद हैं उनके हवाले से बात की जा रही है कि मार्च 2018 तक एक खसूसी डील होगी और इसके साथ साथ ये बात भी की जा रही है कि शाम की सिविल वॉर के हवाले से भी कोई ना कोई बातचीत लाजमी होगी जो कि काफी ज्यादा फायदा देगी इस हवाले से। और ये भी उनका कहना था कि इससे पहले भी रियाज जो है इस तरह के जो रेबल्स हैं उन्हें सपोर्ट कर रहे हैं जो कि बशारुल असद की हुकूमत को खत्म करने में हैं और उन्होंने कहा है कि रूस से भी ये बात की जाएगी कि वो ईरान के साथ तावुन जो है कुछ हद तक कम करे और वह खित्ते के हवाले से अपनी जो पॉलिसी है वो ज्यादा वजह करे। क्या कहेंगे इस हवाले से आप? दो अहम टॉपिक हैं, एक तो सबसे बड़ी बात यह हो रही है कि आपस में तेल के हवाले से पैदावारी लागत को बढ़ाना, इसके अलावा जो प्राइस कंट्रोलिंग है वो बात की जा रही है। दूसरी शाम के हवाले से बात की जा रही है कि ईरान के साथ ताल्लुकात में कुछ देखा जाए, उसे रिव्यू करना चाहिए रशिया को और इसके अंदर कहीं ना कहीं सऊदी अरब की गुंजाइश बने।
बिल्कुल, ये साहब बड़ी अहम पेशरफ्त है आलमी मंजर में भी और मिडल ईस्ट के मंजर में भी। जैसे कि आप जानते हैं कि सऊदी अरब हिमायती है बशर अल असद का और ईरान और जो है अपना सऊदी अरब जो है वो हिमायती है बशर अल असद के मुखालफीन का और ईरान और रूस जो है वो बशर अल असद की पुश्त पे खड़े हैं। तो एक तो ये एक बड़ी अहम चीज है कि दोनों ममालक जब मिलेंगे तो शाम में अमन के हवाले से क्या बात होती है। ऑयल प्राइसिंग एक चीज है, मैं ऑयल प्राइसिंग से ज्यादा यहां पे खूनरेजी खत्म होने को अहमियत देता हूं।
बेशक ऐसे ही
इन ममालक ने रूस और सऊदी अरब दोनों सबसे बड़े ममालक हैं ऑयल एक्सपोर्ट के हवाले से। तो सऊदी अरब को डाउन करने के लिए ईरान और रूस और दीगर इत्तेहादियों ने मिलकर तेल के निरख कम तीन सतह पे ले गए थे। उसके इम्पैक्ट आपने देखे हैं जो यूएई में भी और सऊदी अरब में भी, आपने सुना होगा पाकिस्तानियों से कि वहां हालात खराब हो गए, ठीक है, कंपनियां तनख्वाहें नहीं दे पा रही, ये सारा उसी का। अब ये दोनों मसाइल हल होने चाहिए, ये जो दौरा हो रहा है सऊदी फरमारवा का, इसमें दोनों मसाइल पे बात होनी चाहिए ताकि दोनों का फायदा आम आदमी तक पहुंचे।
बेशक आपने दोस्त फरमाया और अब हम देख रहे हैं कि जिस तरह से पाकिस्तान की एक पॉलिसी शिफ्ट हुई है रूस के साथ, इस तरह सऊदी अरब भी अपनी पॉलिसी को ट्विस्ट कर रहा है, अमरीका से हटाकर शायद रूस की तरफ जाने की कोशिश की जा रही है। तो डेफिनेटली फायदा एक नया होगा कि पाकिस्तान के ताल्लुकात भी मुस्तहकम हो रहे हैं रूस के साथ, सऊदी अरब के भी ताल्लुकात मुस्तहकम हो रहे हैं। चीन वैसे ही रूस के साथ मिलकर बहुत बड़ी बड़ी इन्वेस्टमेंट के हवाले से बात कर चुका है, बहुत बड़ी बड़ी इंडस्ट्रीज लगाने के हवाले से बात कर चुका है, बहुत बड़े बड़े एमओयू साइन हो गए हैं दोनों ममालिक के दरमियान। तो मुस्तकबिल करीब में हम देखेंगे कोई बहुत बहुत बड़ी खुशखबरियां आने वाली हैं इस हवाले से कि पॉलिसी का शिफ्ट हो रहा है अमरीका से हटकर रूस की तरफ। और सामिन, ये था आज का आलमी मंजरनामा प्रोग्राम। मैं था आपका मेजबान सुहेब बिन नूर। स्टूडियो में तशरीफ फरमाते सीनियर सहाफी तजीन अख्तर साहब, कोऑर्डिनेशन कर रहे थे मजर जावेद, स्टूडियो इंजीनियर थे मोहम्मद फैज बख्श और निगरानी आला जावेद खान जदून। अभी आप 4 बजे खबरें सुनेंगे, उसके बाद प्रोग्राम पेश किया जाएगा स्पोर्ट्स वर्ल्ड। अपना बहुत बहुत ख्याल रखिएगा। अल्लाह हाफिज़।